अङ्ग्रेजीमा एउटा भनाइ छ, ओभर कन्फिडेन्स किल्स, अर्थात् बढी आत्मविश्वासले मार्छ। यो भनाइ एकजना पेसागत स्काई डाइभिङ प्रशिक्षक इभानको जीवनमा भने यथार्थ बन्न पुगेको छ। इभानले धेरै मानिसहरूलाई विमानबाट कसरी हामफाल्ने, स्वतन्त्र भएर आकाशबाट खसिरहेको समयमा हावामा कसरी उफ्रिने, पल्थिने र प्यारासुटको सहायताले जमिनमा कसरी अवतरण हुने इत्यादि बारे सिकाउँथे। यसै पेसामा वर्षौँ बिताइसकेकोले गर्दा इभानको लागि यो काम सामान्य भइसकेको थियो। तर एक दिन इभानको मृत्यु भएको अचानक खबर आयो र उनको मृत्यु विमानबाट अवतरण हुँदा नै भएको थियो। पछि गएर मृत्युको कारण पत्ता लाग्यो कि इभानले आफ्नो प्यारासुट लगाउन बिर्सिएका थिए र विमानबाट बिना प्यारासुट नै हाम फालेका थिए। आफ्नो पेसामा धेरै सुपरिचित र बढी आत्मविश्वस्त भएकोले गर्दा उनले आफ्नो ज्यान गुमाउनु पर्यो। इभानको जीवनबाट हामी एउटा मुख्य कुरा सिक्न सक्छौँ कि आत्मिक रूपमा जीवित रहनु छ भने हामीले पनि परमेश्वरको वचनको चेतावनीको प्यारासुट लगाइरहन आवश्यक छ। म दोहोऱ्याउन चाहन्छु आफैलाई कि यदि हामी आत्मिक रूपमा जीवित रहनु छ भने हामीले पनि परमेश्वरको वचनको चेतावनीको प्यारासुट लगाइरहन आवश्यक छ। यदि बढी आत्मविश्वस्त बन्यौँ भने हाम्रो आत्मिक हालत पनि यही स्काई डाइभिङको प्रशिक्षकको जस्तो हुनेछ। आउनुहोस् मर्कुस 14 अध्यायबाट यी कुराहरूलाई हामी सिक्नेछौँ। मर्कुस 14 अध्यायको 66 72 पदलाई पल्टाउनुहोस् भनी म अनुरोध गर्दछु। तपाईँसँग बाइबल छैन भने पछाडि टेबलमा उपलब्ध के बाइबल छ, तपाईँले आफ्नो प्रयोजनको लागि लिन सक्नुहुन्छ। म पढ्दैछु। पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एकजना त्यहाँ आई र पत्रुसलाई आगो तापिरहेको देखेर तिनलाई निहालेर हेरी भनी, तिमी पनि यसो नासरितसँग थियो। तर तिनले यसो भन्दै इन्कार गरे, तिमीले के भने कि त्यो नजान्दछु न बुझ्दछु। अनि तिनी बाहिरको मूल ढोकातिर गए अनि भाले बास्यो। नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागि, यिनी त तिनीहरूमध्येकै एक हुन्। तर पत्रुसले फेरि इन्कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, पक्कै तिमी तिनीहरूमध्येको एक हौ, किनकि तिमी गालिली हौ। तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिन। अनि तुरुन्तै दोस्रोपल्ट भाले बास्यो र पत्रुसलाई येशूले भन्नुभएको यसो भन्नुभएको कुरा सम्झना भयो। भाले दुईपल्ट बास्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। अनि त्यस कुरालाई सम्झेर तिनी धुरु धुरु रोए। यसबाट हामी मुख्य कुरा यही देख्दछौँ कि परमेश्वरले पश्चाताप गर्ने पापीहरूलाई क्षमा गर्नुहुन्छ, तिनीहरूको पाप जस्तो सुकै भए पनि। र वचनको तीनवटा बुदाहरू हुनेछन् हामी आज यस खण्डबाट हेर्दाखेरि। कि पहिलो भनेको, त्यसो भने तपाईँ बढी आत्मविश्वस्त नबन्नुहोस्। पहिलो, बढी आत्मविश्वास त नबन्नुहोस्। र दोस्रो, ख्रिस्टलाई इन्कार नगर्नुहोस्, ख्रिस्टलाई इन्कार नगर्नुहोस्। र तेस्रो, र पश्चाताप गर्नुहोस्। सो गड फर्गिभ्स रिपेन्टिङ सिनर्स रिगार्डलेस अफ देयर सिन्स। देयरफोर डोन्ट बी ओभर कन्फिडेन्ट, डोन्ट डिनाई क्राइस्ट बट रिपेन्ट। दोज आर द थ्री पोइन्ट्स फर आवर सर्मन टुडे। आजको वचनको पहिलो बुदालाई हामी पत्रुसको जीवनलाई केन्द्रमा राखेर 14 अध्यायको केही पदहरूबाट हेर्नेछौँ र वचनको दोस्रो र तेस्रो बुदाहरू आजको वचनको मूल पाठबाट हेर्नेछौँ। सधैँ चाहिँ अलिकति हाम्रो वचन प्रचारको तरिका फरक हुनेछ। बढी आत्मविश्वास त नबन्नुहोस्। बढी आत्मविश्वास एक क्रिस्चियनको जीवनको निम्ति खतरा बन्न सक्छ। पहिलो कुरन्थी 10:11 पावलले यसरी भन्छन्, यसकारण खडा छु भनी सोच्नेले ध्यान दियोस्, नत्र त ऊ लड्नेछ। तपाईँ बढी आत्मविश्वास त हुनुहुन्छ कि हुनुहुन्न, त्यो कसरी पत्ता लगाउने, कसरी थाहा पाउने? तिनवटा कुराहरू याद गर्नुहोस्। पहिलो, यदि तपाईँ बढी घमण्ड गर्नुहुन्छ भने तपाईँ बढी आत्मविश्वास त हुनुहुन्छ। पत्रुसको जीवनलाई सर्वेक्षण गरेर हेरौँ न। मर्कुस 14:29 पदलाई हेर्नुहोस् त। 27 पदमा यसले भन्नुभएको छ, तिमीहरू सबैजना पछि हटिजानेछौ। पत्रुसले कसरी जवाब दिन्छन्? 29 पदमा हेर्नुहोस् त, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। 31 पदमा फेरि पत्रुसले यसोलाई इन्कार गर्छन् भन्ने बारेमा भविष्यवाणी छ। 30 पदमा, 31 पदमा पत्रुसले फेरि जोड दिएर भने, तपाईँसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। पत्रुसले आफ्नो क्षमताको धेरै घमण्ड गर्यो, ऊ आफैमा धेरै निर्भर रहेको थियो। अनि तपाईँ नि, के तपाईँलाई लाग्छ कि तपाईँसँग यीशुको पछि लाग्दा आउने जस्तो सुकै परिस्थितिहरूको परीक्षाहरूको सामना गर्ने सामर्थ्य छ? के तपाईँलाई लाग्छ कि तपाईँले अरूहरूको मद्दतको आवश्यकता पर्दैन? जवाफदेताको सम्बन्धहरू चाहिँदैन? के तपाईँलाई लाग्छ सङ्गति जरुरत छैन, जरुरी छैन, एकअर्कासँग भेटघाट गर्न आवश्यक छैन? यो तपाईँको जवाफ पनि आवश्यक छैन, चाहिँदैन, जरुरी छैन भन्ने हो भने होसियार हुनुहोस्, ध्यान दिनुहोस्, नत्र तपाईँ पनि लड्नुहुनेछ। यो तपाईँको कोहीसँग पनि चेलापनको सम्बन्धहरू छैनन् भने एउटा बनाउनुहोस्, अरूहरूलाई चेला बनाउन बन्नलाई मद्दत गर्नुहोस्, या त आफू चेला बन्न निम्ति अरूहरूबाट मद्दत खोज्नुहोस्, तर खाली नबस्नुहोस्। यदि तपाईँ बढी घमण्ड गर्नुहुन्छ भने तपाईँ बढी आत्मविश्वस्त हुनुहुन्छ। र दोस्रो, यदि तपाईँ वचनको चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहुन्न भने तपाईँ बढी आत्मविश्वस्त हुनुहुन्छ। यही कुरा पत्रुसको जीवनमा हामी स्पष्ट देख्न सक्छौँ कि पत्रुसले येशूको चेतावनीहरूलाई ध्यानपूर्वक सुनेनन्। 14 अध्यायको 30 पदमा हेर्नुहोस् त, तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु आजकै राति भाले दुईपल्ट बास्न अघि तिमीले मलाई तिनपल्ट इन्कार गर्नेछौ। येशूले पत्रुसलाई भन्नुभयो, पहिले नै भनिदिनु भयो, उहाँले भविष्यवाणी गरिदिनु भयो कि पत्रुसले येशूलाई तिनचोटि इन्कार गर्नेछ। तर पनि पत्रुसले येशूको वचनलाई, येशूको चेतावनीलाई, वार्निङलाई ध्यानपूर्वक सुनेन, किनकि पत्रुस बढी आत्मविश्वास थियो, ओभर कन्फिडेन्ट थियो। मित्रहरू, के तपाईँ पवित्र शास्त्रको गम्भीर चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहुँदैछ? अहिले भर्खर वचन सुनिरहेको बेलामा पनि के तपाईँ ध्यान दिएर सुन्नुहुँदैछ कि तपाईँको ध्यान बाहिरको संसारतर्फै छ? के तपाईँ नियमित रूपमा बाइबल अध्ययन गर्नुहुन्छ? गर्नुहुँदैन भने आजबाट सुरु गर्नुहोस्। एउटा पुस्तक रोज्नुहोस् र हरेक दिन एक अध्याय, दुई अध्याय गर्दै अध्ययन गर्नुहोस्। याद रहोस्, बाइबल नपढ्ने विश्वासी र नक्सा नबोक्ने यात्री उस्तै हुन्। तिनीहरू दुवैलाई तिनीहरू कहाँ गइरहेका छन् भनी थाहा हुँदैन। यदि तपाईँ वचनको चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहुन्न भने तपाईँ बढी आत्मविश्वस्त हुनुहुन्छ। र तेस्रो, यदि तपाईँ प्रार्थना गर्नुहुन्न भने तपाईँ बढी आत्मविश्वस्त हुनुहुन्छ। यदि तपाईँ प्रार्थना गर्नु भने तपाईँ यही भन्नुहुँदैछ कि सबै कुरा मेरो नियन्त्रणमा छ, तर त्यो साँचो होइन। मित्रहरू, जहाँ प्रार्थना छैन त्यहाँ सैतानबाट आउने परीक्षाहरू एकदमै सामर्थ्यवान बन्दै जान्छ। याद छ, तपाईँलाई याद छ कि पत्रुस किन परीक्षामा परे? किनकि ऊ सुतिरहेको थियो जबकि ऊ प्रार्थना गरिरहेको हुनुपर्ने थियो। 14:37-38 हेर्नुहोस् न, फेरि उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निदाइरहेको छौ कि एक घन्टा पनि जाग बस्न सकेनौ? जाग र अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। मित्रहरू, प्रार्थना नगर्ने विश्वासी र जाग नरहने पहरेदार उस्तै हुन्। ती दुवै परीक्षामा पर्छन्, ती दुवै जोखिममा पर्छन्। सो प्रश्न, के तपाईँ लगातार प्रार्थना गर्नुहुँदैछ? आफ्नो निम्ति, अरू विश्वासीहरूको निम्ति, जसरी हामीले हाम्रो करारमा प्रतिज्ञा गरेका छौँ, कि तपाईँ सुतिरहनु भएको छ? मित्रहरू, नसुत्नुहोस्, सुत्ने समय छैन, यो सुत्ने समय होइन, यो त प्रार्थनामा घुँडा टेक्ने बेला हो। त्यही भएर घर जानुहोस्, कोठाको ढोकाको चुकुल लगाउनुहोस् र घुँडा टेकेर परमेश्वरसँग प्रार्थनामा समय बिताउनुहोस्। सायद तपाईँ धेरै व्यस्त हुनुहुन्छ होला कि तपाईँसँग प्रार्थना गर्ने समय नै छैन, तर तपाईँ एकजना प्रभुको दास मार्टिन लुथरभन्दा बढी व्यस्त हुनुहुन्छ जस्तो लाग्दैन। उहाँले यसरी भन्नुहुन्छ, एकजना प्रभुको दास मार्टिन लुथरले भन्नुहुन्छ कि आज धेरै कुराहरू गर्नु छ, ती सबैभन्दा पहिले त दुई प्रार्थनामा 2 घन्टा बिताउनु छ। के तपाईँ दिनमा केवल 2 मिनट मात्र प्रार्थना गर्न सक्नुहुन्छ? यसो जान्नुहुन्छ कि हामी कमजोर छौँ, भजनमा पनि हामीले गाइरहेको थियो अघि भर्खरै, त्यसैले त हामी प्रार्थनामा जाग रहनुपर्छ। मित्रहरू, बढी आत्मविश्वास त नबन्नुहोस् र दोस्रो, ख्रिस्टलाई इन्कार नगर्नुहोस्। आजको वचनको दोस्रो बुदा, ख्रिस्टलाई इन्कार नगर्नुहोस्, जुन चाहिँ आजको वचनको मूल पाठबाट हामी हेर्नेछौँ, 66-71 पद। पत्रुस तल आगोमा हुँदा प्रधान पुजारीहरूका नोकरीहरूमध्ये एकजना त्यहाँ आई र पत्रुसलाई आगो तापिरहेको देखेर तिनलाई नियालेर हेरी भनी, तिमी पनि यसो नासरितसँग थियौ? तर तिमीले यसो भन्दा इन्कार गरे, तिमीले के भने कि त्यो नजान्दछु न बुझ्दछु। अनि तिनी बाहिरको मूल ढोकातिर गए अनि भाले बास्यो। नोकर्नीले उभिरहनेहरूसँग फेरि भन्न लागि, यिनी त तिनीहरूमध्येको एक हुन्। तर पत्रुसले फेरि इन्कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, पक्कै तिनीहरूमध्येका एक हो, किनकि तिमी गालिली हो। तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लाग्यो, जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिन। यो ख्रिस्टको भविष्यवाणी पुरा भएको घटना हो। पत्रुसले यसलाई मानिसहरूको सामु इन्कार गरेर हाम्रो एउटा प्रश्नको उत्तर दिएका छन् कि कोही मानिसले ख्रिस्टलाई कसरी इन्कार गर्छ, ख्रिस्टलाई इन्कार गर्ने कुरा व्यावहारिक रूपमा कस्तो देखिन्छ, त्यसको उत्तर पत्रुसले हामीलाई आफ्नो जीवनबाट दिएका छन्। आउनुहोस् दुईवटा तरिकाले हेरौँ, मानिसहरूले ख्रिस्टलाई इन्कार गर्ने दुईवटा तरिकाहरू, पहिलो अप्रत्यक्ष इन्कार र दोस्रो प्रत्यक्ष इन्कार। अप्रत्यक्ष इन्कार, यदि तपाईँ अरूहरूसँग ख्रिस्टको विषयमा कुराकानी गर्ने अवसरबाट पन्छिने कोसिस गर्नुहुँदैछ भने तपाईँले ख्रिस्टलाई अप्रत्यक्ष रूपमा इन्कार गर्नुहुँदैछ। 68 पदलाई हेर्नुहोस् न, पत्रुस्थल आगमा हुँदा प्रधान पुजारीका नोकरीहरूमध्ये एकजना त्यहाँ आए र पत्रुसले आगो तापिरहेको देखेर तिनलाई निहालेर भनी हेरी भनी, तिमी पनि यीशु नासरीसँग थियौ? पत्रुसले तर कसरी जवाफ दिन्छन्? तर तिमीले यसो भन्दै इन्कार गरे, तिमीले के भने कि त्यो न जान्दछु न बुझ्दछु। पत्रुसले ख्रिस्टलाई कसरी इन्कार गरे? ख्रिस्टबारे कुरा गर्नबाट पत्रुस पन्सिएर देख्नुहुँदैछ। पहिलो चरणमा सुके तपाईँ ख्रिस्टको विषयमा कुराकानी गर्ने अवसरबाट पन्छिने गर्नुहुँदैछ। विद्यार्थीहरू, तपाईँको कलेजमा जो काम गर्नुहुन्छ, तपाईँको काम गर्ने ठाउँमा, तपाईँ यात्राको समयमा, यो दसैँमा, जब तपाईँको मित्रहरूले र अन्य मानिसहरूले ख्रिस्टमा भएको तपाईँको विश्वासको बारेमा सोध्छन्, तपाईँ के गर्नुहुन्छ, के भन्नुहुन्छ? मित्रहरू, मानिसहरूको सामु ख्रिस्टलाई इन्कार नगर्नुहोस्, बरु ख्रिस्टलाई साहसी भई घोषणा गर्नुहोस्। मानिससँग नडराउनुहोस्, जसले केवल शरीर मात्र मार्न सक्छ, तर परमेश्वरसँग डराउनुहोस्, जसले शरीर र आत्मा दुवै मार्न सक्नुहुन्छ र नर्क पठाउन सक्नुहुन्छ। यदि तपाईँ अरूहरूसँग ख्रिस्टको विषयमा कुराकानी गर्ने अवसरबाट पन्छिने कोसिस गर्नुभयो भने तपाईँले ख्रिस्टलाई अप्रत्यक्ष रूपमा इन्कार गर्नुहुँदैछ। र दोस्रो तरिका, प्रत्यक्ष इन्कार, यदि तपाईँले मानिसहरूको सामुख म ख्रिस्टलाई चिन्दिन अथवा म ख्रिस्टियन होइन भने गवाही दिनुभयो भने तपाईँले ख्रिस्टलाई प्रत्यक्ष रूपमा इन्कार गर्नुहुँदैछ। पद 69-70 कला हेर्नुहोस् न, नोकर्णीले उभिनेहरूसँग फेरि भन्न लागि, यिनी त तिनीहरूमध्येको एक हुन्। तर पत्रुसले फेरि इन्कार गरे। पत्रुसले ख्रिस्टलाई दोस्रो पटक के भनेर इन्कार गरे? मत्ती 26:72 हामी तुलना गरेर हेरौँ न। मत्ती 26:72 तिनले फेरि शपथ खाएर इन्कार गरे, म ती मानिसलाई चिन्दिन। पत्रुसले केवल म ख्रिस्टलाई चिन्दिन, म ती मानिसलाई चिन्दिन मात्र भनेर, तर उसले आफैलाई धिक्कार्दै कसम पनि खायो। पद 70 ख खण्डबाट हेर्नुहोस् त, जब पत्रुसलाई फेरि वरपर उभिनेहरूले सोधे, पक्कै तिमी तिनीहरूमध्येका एकै हो, एक हो, किनकि तिमी गालिली हो। अर्थात् पत्रुसले बोलिरहेकी मानिसहरूले सुने र पत्रुसको त्यो लवाज गालिलीहरूको जस्तो थियो र उनीहरूले पत्रुस गालिली भनेर थाहा पाइसके र यसु गालिलीबाट आउनुभएको थियो, त्यही भएर तिमी पनि गालिली हो, तिमी ती मानिसहरूमध्येकै हुनुपर्छ। तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिन। पत्रुसले आफैलाई धिक्कार्यो। यसको अर्थ पत्रुसले यदि उनले झुट बोलेका हुन् भने परमेश्वरले ऊप्रति कठोर व्यवहार गरून् भन्दै कसम खाए। धिकार्नुको अर्थ अचम्म येशूको नजिकको चेलाले नि येशूलाई नचिन्ने गवाही दिइरहेको हामी देख्दछौँ, जबकि ऊ सङ्कष्टमा पर्यो। प्रियहरू, मानिसहरूको सामु तपाईँको गवाही कस्तो छ? त्यो तपाईँ ख्रिस्टियन हो भन्ने कुरा तपाईँको मित्र र तपाईँको आफन्तहरूलाई थाहा छ, कि तपाईँ गोप्य ख्रिस्टियन भएर जिइरहनु भएको छ? कतै तपाईँ ख्रिस्टसँग केही सम्बन्ध नभए जस्तो गरी जिइरहनु भएको त छैन। कतै तपाईँ आफ्नो ज्यान बचाउको लागि, जागिर जोगाउनको लागि, सम्बन्ध कायम राख्नको निम्ति ख्रिस्टलाई त इन्कार गर्नु हुँदै छैन तपाईँको जीवनमा। प्रियहरू, यदि यस बिहानी तपाईँ आफैलाई परमेश्वरको सामु ख्रिस्टलाई धेरै परिस्थितिहरूमा इन्कार गरेको कारण दोषी पाउनुहुन्छ भने, यदि तपाईँ आफैलाई बढी आत्मविश्वस्त देख्नुहुन्छ भने, यदि परमेश्वरले तपाईँलाई तपाईँको घमण्ड, तपाईँको प्रार्थनाविहीन जीवन र वचनको चेतावनीहरूप्रतिको तपाईँको लापरवाहिता देखाउनु हुँदैछ भने, तपाईँले एउटा कुरा गर्नुपर्छ यस बिहानी, आफ्नो पापको पश्चाताप गर्नुपर्छ र परमेश्वरतर्फ फर्किनुपर्छ, किनकि परमेश्वरले पस्ताउने पापीहरूलाई क्षमा गर्नुहुन्छ। आजको वचनको अन्तिम बुदा, पाप पश्चाताप गर्नुहोस्। पश्चाताप गर्नु भनेको के हो? यसको साधारण अर्थ भनेको फर्कनु हो, पापबाट परमेश्वरतर्फ फर्किनु हो पश्चाताप गर्नु भनेको, जसरी पत्रुसले गरे। 72 पदको अन्तिममा हेर्नुहोस् न, सुरुदेखि ल, अनि पद तुरुन्तै दोस्रो पल्ट भाले भाँसियो र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, भाले दुईपल्ट बाँच्न अघि तिमीले मलाई 3 इन्कार गर्नेछौ। अनि त्यस कुरालाई सम्झेर तिनी पत्रुस धुरु धुरु रोए। येशूको भविष्यवाणी पुरा भयो, दुईचोटि भाले बाँच्न अघि पत्रुसले यसलाई 3 इन्कार गरे, जुन हामीले देखिसकेको छौँ, र पत्रुसलाई याद भयो। तर पत्रुसलाई येशूको वचनको याद हुनुभन्दा त सम्झना आउन अघि केही कुरा त्यहाँ भएको छ जुन मर्कुसले हामीलाई भनेका छैनन्, तर लुका 22:61 भन्दछ। लुका 22:61 हेर्नुहोस् त, लुका 22:61 60 हेरौँ। पत्रुस बोल्दा बोल्दै भाले भाँसियो, 61 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, भाले आज भाले बाँच्न अघि तिमीले मलाई 3 इन्कार गर्नेछु भनी भन्नुभएको वचन, प्रभुको वचन पत्रुसलाई याद भयो। येशूले पत्रुसलाई हेर्नुभयो अनि पत्रुसलाई सम्झना भयो, याद आयो कि येशूले के भन्नुभएको थियो येशूको भविष्यवाणीको बारेमा। यो एउटा यस्तो नजर थियो जुन पत्रुसले जिन्दगीभर बिर्सिएनन्। इट वाज अ लुक द्याट फियर नेभर फर्गेट। यसुको नजरले पत्रुसलाई यसुले भन्नुभएको कुराको याद दिलायो, आज दुईपल्ट भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसको आत्मविश्वास हराएको देख्छौँ हामी यहाँ, उसको साहस चुकेको देख्छौँ यहाँ हामी, तर पत्रुसको विश्वास भने चुकेको छैन। यहुदा इस्करियोतले ठ्याक्कै यहुदा इस्करियोतको ठ्याक्कै विपरीत पत्रुस यसुदेखि भागेन, तर ऊ विश्वास र पश्चातापमा यसुतर्फै भागे। पत्रुसले आफ्नो पापको महसुस गरे र पश्चाताप गर्दै धुरु धुरु रोए, जबकि यहुदा इस्करियोतले आफ्नो पापलाई देखेर पछुतो गरे र गएर झुन्डेर मरे। के पत्रुसको यो पश्चाताप साँचो थियो? के पत्रुसको विश्वास साँचो थियो? अवश्य पनि, किनकि शुक्रबारको दिनमा यसुलाई क्रुसमा टाँगियो, शनिबार यसु चिहानमा हुनुहुन्थ्यो र आइतबार बिहानै पत्रुस यसुको चिहानतर्फ दौडेर गए। पत्रुसले यसुलाई फेरि जीवित भएको उठेका पनि देखे, पत्रुसले यसुको स्वर्गारोहणलाई देखे, पत्रुसले पवित्र आत्माको प्रतीक्षा गरे र पेन्तिकोसको दिनमा पत्रुसले हजारौंलाई यसुको नाउँमा प्रचार गरे। र पत्रुसले पन्थस, गलातिया, कापडोकिया, एसिया र बिथिनियाभरि निर्वासित भई छरपष्ट भएर रहेका चर्चलाई यसो भन्दै बलियो पारे, सुदृढ पारे, तिमीहरू यसैमा रमाउँछौ, यसमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ, तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र यसु ख्रिस्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्यको बनोस्। र पत्रुसले अन्तत ख्रिस्टको खातिर पत्रुस शहीद बने। पत्रुसको पश्चाताप साँचो थियो, पत्रुसको विश्वास साँचो थियो, पत्रुस एक साँचो विश्वासी थिए। पत्रुसले प्रभुको विरुद्धमा गरेको पापको महसुस गरिरहेको छन् 72 पदमा, र यहाँ उल्लेख पत्रुसको पश्चाताप, पत्रुसको शोक सांसारिक थिएन जसले मृत्यु उत्पन्न गराउँछ, तर ईश्वरीय थियो जसले पत्रुसलाई मुक्तिको निम्ति पश्चातापी बनाइदियो। प्रिय मित्रहरू, के तपाईँको पश्चाताप साँचो छ? इज योर रिपेन्टेन्स जेन्युइन दिस मर्निङ? कतै तपाईँको पश्चाताप एउटा पापीको प्रार्थनामा त सीमित छैन, अरूले दोहोऱ्याइदिएको प्रार्थना दोहोऱ्याएर तपाईँ आफूलाई पश्चातापी विश्वासी भनेर मानिराख्नु भएको छैन? के तपाईँ साँच्चै आफ्नो पापबाट परमेश्वरतर्फ फर्किनु भएको छ? के तपाईँले कहिले पत्रुसले जस्तो गरी आफ्नो पापलाई लिएर धुरु धुरु रुनु भएको छ, ढोका थुनेर कहिले रुनु भएको छ? कि तपाईँले आफ्नो पापलाई लिएर मैले गरेको पाप परमेश्वरको विरुद्धमा हो भनेर महसुस गरेर शोक गर्नुभएको छ? कि खालि तपाईँ त्यसको परिणामदेखि नतिजादेखि डराएर आत्तिएर तपाईँले पछुतो मात्र गरिरहनु भएको छ? कि तपाईँले कहिले दाउदले चाहिँ आफ्नो पापको पश्चाताप गर्नुभएको छ? भजन सङ्ग्रह 51 दाउदको पश्चातापलाई हामीले एकदम स्पष्टसँग देख्न सक्छौँ। अघि भर्खरै सञ्चालकजीले हामीलाई पढ्नुभयो, हाम्रो माझमा पढेर हामीलाई पश्चातापको प्रार्थनामा अगुवाई पनि गर्नुभयो। अनि चाहिँ फेरि भजन सङ्ग्रह 51 हेरौँ न दाउदको पश्चातापलाई, र हामी आफैलाई सोधौँ कि के हामीले दाउदले जस्तो गरी पश्चाताप गरेका छौँ। भजन सङ्ग्रह 51, तर म 1-7 पद मात्र पढ्नेछु। दाउदले बेतसेबासँग व्यभिचार गरेका थिए, जुन पापले लुकाइरहेको थियो, नातान नगर वक्ताले आएर दाउद आफ्नो पाप देखाइदियो, भनिदियो, त्यसपछि दाउदले आफ्नो पाप महसुस गर्यो र उसले यसरी पश्चाताप गर्दैछ। 1 पद, हे परमेश्वर, तपाईँको अचुक करुणा अनुसार म माथि कृपा गर्नुहोस्, तपाईँको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्, मेरा सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस् र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्, किनकि मेरा अपराधहरू म जान्दछु र मेरो पाप सदा मेरो सामुन्ने छ। तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जे खराबी छ त्यही गरेको छु। यसै कारण बोल्नुहुँदा तपाईँ ठिक प्रमाणित हुनुहुन्छ र न्याय गर्दा तपाईँ न्याय ठहरिनुहुन्छ। साँच्चै म जन्मदा नै पापी थिएँ र मेरो आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्चय नै हृदयको सत्यता तपाईँ चाहना गर्नुहुन्छ। अन्तस्करणमा तपाईँ मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसाबले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु। मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु। त्यो तपाईँले कहिले आफ्नो पापलाई लिएर यसरी पश्चाताप गर्नुभएको छ? के तपाईँले आफ्नो पापलाई दाउदले चाहिँ पत्रुसले चाहिँ गम्भीर रूपमा लिनुभएको छ? के तपाईँ पश्चातापी क्रिस्चियन हो? के तपाईँ पापको विरुद्धमा हरेक दिन खडा हुनुहुन्छ? के तपाईँ पापको पक्ष लिनुहुन्छ र परमेश्वरको विरुद्धमा खडा हुनुहुन्छ? के तपाईँ पश्चाताप गर्ने पापीहरू कि पाखण्डी पापीहरू? परमेश्वरले पश्चाताप गर्ने पापीहरूलाई क्षमा गर्नुहुन्छ, तर उहाँले पाखण्डीहरूलाई पाखण्डीहरूप्रतिमा एकदमै निर्दयी हुनुहुन्छ, कठोर हुनुहुन्छ। जब हामी यीशुको जीवनलाई हेर्छौँ, जब यीशु पापीहरूको माझमा हुनुहुन्थ्यो, जस जसले आफ्नो पाप देखे स्वीकार गरे तिनीहरूलाई यीशुले बिना सङ्कोच क्षमा गर्नुभयो, तर ती शास्त्री फरिसीहरू जसले आफ्नो पापलाई लिएर पश्चाताप गरेनन्, आफूलाई धर्मी ठाने देखे, व्यवस्था अनुसार जिउँछु भनेर फुटानी लगाए, एकदमै व्यवस्थावादी थिए, कानुनवादी मानिसहरू थिए, तर तिनीहरूलाई यीशुले जहिले पनि तिनीहरूको न्याय गर्नुभयो। के तपाईँ यस बिहानी यस हलमा सङ्गति गरिरहेको अवस्थामा हुनुहुन्छ? तर के तपाईँ साँचो पश्चाताप गरेको, साँचो पश्चाताप गरेर आफ्नो पाप महसुस गरेर यीशुको पछि लाग्नेहरू मध्येको हुनुहुन्छ? कि तपाईँ खालि यीशुमा आएपछि सबै कुरा ठिक हुन्छ, स्वास्थ्य हुन्छ, धनी हुन्छ, सबै कुरा सुध्रेर जान्छ, उन्नति प्रगतिको जीवन जिउन पाइन्छ, सुख शान्ति हुन्छ, सुख विलास हुन्छ, सबै फलिफाप हुन्छ भनेर यीशुपछि लाग्नुभएको छ? म तपाईँलाई भन्छु, तपाईँ पश्चाताप गर्नुहोस्। यीशुतर्फ साँचो आफ्नो पापलाई लिएर पश्चाताप गरेर फर्किनुहोस्। तर यदि यस बिहानी तपाईँले आफूलाई यीशुको चेलाहरू मध्येको पाउनुहुन्न भने, अथवा तपाईँ यीशुको चेलाहरू मध्येको हुनुहुन्न भने, म तपाईँलाई भन्न चाहन्छु, तपाईँलाई तर मन नपर्न सक्छ, तपाईँले पनि आफ्नो पापको पश्चाताप गर्नुपर्छ। तपाईँले पनि, यो तपाईँ क्रिस्चियन होइन, यो तपाईँ प्रभुको पछि लाग्नुभएको छैन भने, तपाईँ क्रिस्चियन परिवारमा हुनुहुन्छ, क्रिस्चियन परिवारमा जन्मिनु भएको छ, तर तपाईँ क्रिस्चियन होइन भने, तपाईँले आफ्नो पाप देख्नुभएको छैन, यीशुमा तपाईँले विश्वास गर्नुभएको छैन भने, तपाईँले पनि आज पापको पश्चाताप गर्नु पर्ने हुन्छ। परमेश्वरको वचनले यो माग गर्दछ सबैबाट। हामीले अध्ययन गरिरहेको पात्र पत्रुसले हामी सबैको प्रतिनिधित्व गर्दछ। Peter represents all of us here this morning. कि हामी सबैले अपवाद बिना आदमदेखि आजसम्मका सबै मानिसहरूले परमेश्वरको शासनलाई इन्कार गर्दै पापमा विद्रोहको जीवन जिइरहेका छन्। बाइबलको अनुसार धर्मी कोही छैन, मित्रहरू एकजना पनि छैन, कसैले बुझ्दैन, परमेश्वरलाई कसैले खोज्दैन, सबै बेकारमा भएका छन्, सबै बरालिएका छन्, सबैले पाप गरेका छन् र आफ्नो टाउकोमा परमेश्वरको क्रोध थुपारिरहेका छन्। बाइबल अनुसार सबै मानिसहरू परमेश्वरको सामु, परमेश्वरको अगाडि दोषी पापीहरू मात्र हुन् जो केवल अनन्त मृत्युको नरकको योग्यका छन्, कुनै अपवाद बिना, त्यहाँ छुट छैन। कसले हामीलाई यस पाप र मृत्युको काल कोठरीबाट बचाउन सक्छ? कसले हामीलाई परमेश्वरको पवित्र क्रोधबाट बचाउन सक्छ? परमेश्वरलाई धन्यवाद होस् कि परमेश्वरले नै हामीलाई परमेश्वरबाट बचाउन सक्नुहुन्छ। Only God can save us from God. परमेश्वरभन्दा माथि त्यहाँ अरू कुनै उच्च शक्ति छैन जसले हामीलाई परमेश्वरबाट बचाउन सक्नुहुन्छ। परमेश्वरबाट केवल परमेश्वरले मात्र बचाउन सक्नुहुन्छ। परमेश्वरले आफ्नो महिमामय अनुग्रह र प्रेममा हामी जस्तो निज पापीहरूलाई बचाउनको निम्ति आफ्नो एकमात्र अनन्तको पुत्रलाई दिइहाल्नुभयो, जसको नाम यीशु हो। यीशु जो स्वरूपमा परमेश्वर भइकन पनि मानिसको रूप धारण गरी यस संसारमा आउनुभयो र हाम्रो सट्टामा व्यवस्था अनुसार एउटा सिद्ध र पवित्र जीवन जिउनुभयो,
र क्रुसमै आज्ञाकारी बन्नुभयो र हाम्रो सट्टामा हाम्रो पाप बोकी क्रुसमा मर्नुभयो, परमेश्वरको क्रोध साम्य पार्नुभयो र हामीलाई धर्मी ठहराउन तेस्रो दिनमा मृत्युबाट जीवित भई उठ्नुभयो र चाँडै फर्किआउने बाचाका साथ फेरि स्वर्गतर्फ फर्किजानुभयो। एन्ड हिज कमिङ ब्याक, उहाँ फर्किआउनुहुँदैछ। यीशुले कहिले पनि ढाट्नुहुन्न। यदि तपाईँले परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुभयो र यीशु ख्रीष्टमाथि आफ्नो भरोसा राख्नुभयो भने तपाईँको पनि उद्धार हुनेछ। ख्रीष्टले मात्र हामीलाई हाम्रो पाप र मृत्युको कालकोठरीबाट बचाउन सक्नुहुन्छ। ख्रीष्टले मात्र हामीलाई परमेश्वरको क्रोधबाट बचाउन सक्नुहुन्छ, किनकि ख्रीष्टले मात्र हाम्रो खातिर परमेश्वरको क्रोधको कचौराबाट पिइसक्नु भएको छ। त्यो कचौरा जुन कचौराबाट कसैले पनि पिउन सक्दैन। यीशुले एक थोपो पनि हाम्रो निम्ति नराखिकन आफैले पिदिनु भयो। त्यही यीशुले मात्र हामीलाई बचाउन सक्नुहुन्छ। न्याय आउँदैछ प्रिय मित्रहरू, त्यसकारण भोलिको दिनमा के हुन्छ त्यसबारे बढी आत्मविश्वास त नबन्नुहोस्, आत्मविश्वास त नबन्नुहोस्, आत्मनिर्भर नहुनुहोस्, ख्रीष्टलाई इन्कार नगर्नुहोस्, तर पश्चाताप गर्दै परमेश्वरतर्फ फर्किनुहोस्। परमेश्वरले आफ्नो पाप पश्चाताप गर्ने पापीहरूलाई क्षमा गर्नुहुन्छ, चाहे तिनीहरूको पाप जस्तो सुकै होस्। यस बिहान तपाईँले तपाईँको जीवनमा यस्तो पाप गर्नुभएको छ कि तपाईँलाई लाग्छ कि मेरो पाप कसैले पनि क्षमा गर्न सक्दैन, मैले यस्तो पाप गरेको छु जुन पाप त कसैले पनि गरेको छैन, तपाईँलाई लाग्छ सायद विगतको तपाईँको आफ्नो जीवन जब तपाईँ फर्किएर हेर्नुहुन्छ तपाईँलाई लाग्छ तपाईँले आज पनि त्यो पापले सायद दोषी तपाईँलाई दोषी बनाउँछ होला, दोषी ठहराउँछ होला, तपाईँलाई औँला उठाउँछ होला कि तेरो पाप त क्षमा गर्नेवाला छैन, तेरो पाप त परमेश्वरले क्षमा गर्नुहुन्न, किनकि तैँले के गरेको छस् त्यो क्षमा हुने खालको पाप छैन। तपाईँ त्यस्तो खाल त्यो मानिसहरू मध्येको हुनुहुन्छ जसले विगतको पापलाई हेरेर आज पनि एकदमै तिक्तताको जीवन जिइरहेको छ, डरमा जीवन जिइरहेको छ, मेरो जीवनमा त्यो कहिले कहाँ हुन्छ? जब मेरो विगतको दिनहरूलाई हेर्छु मेरो पापले यति भयानक छ कि मलाई लाग्छ कि हाउ क्यान गड फर्गिभ सिनर्स लाइक मी, म जस्तो पापी मानिसलाई परमेश्वरले कसरी क्षमा गर्नुहुन्छ होला कि मैले धेरैलाई रुवाएको छु, घरका मानिसहरूलाईदेखि लिएर समाजका मानिसहरूलाई रुवाएको छु, म जस्तो निच म जस्तो एकदमै बिग्रेको खत्तम पापी मानिस को छ होला जस्तो लाग्छ, अनि मलाई लाग्छ कि म जस्तो पापी म जस्तो मानिसलाई पनि परमेश्वरले क्षमा गर्नुहुन्छ होला। यस, उहाँले गर्नुहुन्छ, उहाँले हाम्रो पापको क्षमा गर्नुहुन्छ यदि हामीले हाम्रो पापहरू स्वीकार गर्छौँ साँचो रूपमा हृदयबाट स्वीकार येशूमा हाम्रो जीवन सुम्पन्छौँ भने पिता परमेश्वरले हाम्रो पापको क्षमा गर्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि त येशू ख्रीष्ट संसारमा आउनुभयो, त्यसैले गर्दा यसो यस संसारमा आएर कुसँग मर्नुपर्ने आवश्यक पर्यो तपाईँ र मस्तो पापीलाई बचाउनको निम्ति, तपाईँ र मस्तो पापीको उद्धारको खातिर। त्यसकारण त यसो यस संसारमा आउनुभयो। सायद तपाईँ म जस्तो हुनुहुन्न होला, म जस्तो खत्तम हुनुहुन्न होला, तपाईँ एकदमै राम्रो मानिस हुनुहुन्छ होला, राम्रो परिवारमा जन्मिनु भएको, सानैबाट एउटा नीति नियममा हुर्किनु भएको, अनुशासित जीवन जिउनु भएको, तर पनि तपाईँ मभन्दा राम्रो हुनुहुन्छ भने मलाई लाग्दैन। परमेश्वर वचनको मापदण्ड अनुसार हामी एक समान छौँ, हामी कोही पनि कोही भन्दा बढी धर्मी छैनौँ, धर्मी एकजना पनि छैन। चाहे तपाईँले हत्या नगर्नुहोस्, चाहे तपाईँले व्यभिचार नगर्नुहोस्, अरूलाई नलुट्नुहोस्, तपाईँ चाहे तपाईँ राम्रो नैतिकवान मानिस हुनुहुन्छ तर बाइबलको वचन अनुसार परमेश्वरको वचन अनुसार धर्मी कोही पनि छैन, एकजना पनि छैन। परमेश्वरलाई कसैले पनि खोज्दैन, परमेश्वरलाई कसैले बाल दिँदैन, परमेश्वरप्रति मानिसहरूको आँखामा भय छैन। चाहे तपाईँ दसवटा नियममा नौवटा नियम पालना गर्नुहोस् तर एउटा तपाईँले उल्लङ्घन गर्नुभयो भने तपाईँ दसवटै नियमको दोषी ठहरिनुहुन्छ। प्रिय मित्र, हामी कोही पनि धर्मी छैनौँ। एकअर्कालाई जब हामी तुलना गर्छौँ, जब तपाईँले छिमेकीसँग आफूलाई तुलना गर्नुहुन्छ, सायद आफूसँग बसिरहेको उल्लो छेउ पल्लो छेउको मानिसहरूसँग तुलना गर्नुहुन्छ, तपाईँलाई लाग्छ कि म ठिक छु, म राम्रो छु, म योग्यको छु, आइ एम बेटर, म उत्तम छु, त्यसलाई भन्छ सेल्फ कन्फिडेन्स, त्यसलाई भन्छ ओभर कन्फिडेन्स, अति आत्मविश्वास त नआउनुहोस्। दाज्ने मानिसहरूसँग होइन, यदि दाज्नै चाहनुहुन्छ भने परमेश्वरसँग दाज्नुहोस्, आफूलाई परमेश्वरको वचनसँग दाज्नुहोस्, हेर्नुहोस् अनि भन्नुहोस्, अनि भन्नुहोस् भन्नुहोस् कि आई हेभ डन अल दिस, मैले सबै गरेको छु। सक्नुहुन्छ, दम छ तपाईँसँग, परमेश्वर वचन खोलेर मैले यो अनुसार सिद्ध रूपमा एउटै पनि नबिराइकन मैले जिएको छु। म जस्तो मानिस धर्मी नठरेर, म जस्तो मानिस स्वर्ग नगएर को जान्छ भन्नु सक्नुहुन्छ? कसैको दम छैन परमेश्वरको वचनको सामु, परमेश्वरको वचन अगाडि हामी सबैजना खालि दोषी पापीहरू, नरकको योग्यको छौँ, पापमा मरेका छौँ। हामी पापमा मरेको मानिसले परमेश्वरलाई न त खुसी पार्न सक्छ, न त परमेश्वरलाई उसले बुझ्छ परमेश्वरको कुराहरू, न त परमेश्वरलाई उसले रोज्न सक्छ, न परमेश्वरलाई उसले प्रेम गर्न सक्छ, न परमेश्वरलाई उसले महिमा प्रशंसा दिन सक्छ। परमेश्वरको सामु हामी दोषी पापीहरू, पापमा मरेका मानिसहरू, हामीलाई परमेश्वरले नै बचाउनु भएन भने प्रिय मित्रहरू हाम्रो आशा त्यहाँ केही पनि छैन। त्यही भएर यस बिहानी तपाईँले कत्रो पाप गर्नुभएको छ तपाईँको जीवनमा, त्यसले फरक पार्दैन। यदि तपाईँले आफ्नो पाप पश्चाताप गरेर येशूको सामु आउनुभयो भने देखावटी रूपमा होइन, पश्चाताप एउटा सरी फिलिङ मात्र होइन, कहिलेकाहीँ बच्चाले काम बिगाऱ्यो भने पिट्नु लाग्दाखेरि उनी त्यति हतार रुन्छ, चिच्याउँछ अनि अबदेखि गर्दिनँ भन्छ। तपाईँलाई प्रेम गरेको कारणले गर्दाखेरि होइन, आफ्नो पाप उसको गल्ती देखेको कारणले गर्दाखेरि होइन, तर त्यो बच्चाले पिटाइबाट जोगिनको लागि भन्छ। यदि तपाईँ खालि नरक जानबाट उम्किनको निम्ति, नरकबाट बच्नको निम्ति मात्र यसमा आउनुभएको छ भने तपाईँले यसलाई प्रेम गर्न सक्नुहुन्न, आफ्नो पापलाई तपाईँले घृणा गर्न सक्नुहुन्न। तर तपाईँले महसुस गर्नु पर्यो प्रिय मित्र, तपाईँले देख्नु पर्यो कि मेरो जीवनमा गरेका सबै पापहरू परमेश्वरको विरुद्धमा छ। दाउदले जस्तै भन्नु पर्यो कि केवल तपाईँको विरुद्धमा, तपाईँले साथीको विरुद्धमा भन्दा पहिले, अभिभावकको विरुद्धमा भन्दा पहिले, श्रीमानले श्रीमतीको विरुद्धमा भन्दा पहिले, श्रीमानले श्रीमतीको विरुद्धमा भन्दा पहिले, शिक्षकको विरुद्धमा भन्दा पहिले, समाज मानिसहरूको विरुद्धमा, सरकार हाम्रो देशका शासकहरूको विरुद्धमा भन्दा पहिले दाउदले के भन्दैछ, के भन्दैछ दाउदले, तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु। तपाईँ र मेरो सबभन्दा ठुलो समस्या भनेको यही हो कि हामीले परमेश्वरको विरुद्धमा पाप गरेका छौँ। त तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो भने बिहानी तपाईँको पाप जतिसुकै ठुलो होस्, साँचो हृदयबाट पाप स्वीकार यसो माग्नु भयो भने तपाईँलाई उहाँले क्षमा गर्नुहुन्छ। उहाँले पत्रुसलाई क्षमा गर्नुभयो, जो यसो सँगसँगै आफ्नो जीवन बिताएका थिए। पत्रुस जसलाई धन्यको हौ तिमी पत्रुस भनेर पनि यसुले भन्नुभएको थियो, पत्रुस जसलाई यसुले आफैले, यसो आफैले बोलाउनु भएको थियो, यसु सँगसँगै हिँडेको, यसु सँगसँगै यसुको आश्चर्य कर्महरू देखेको, यसुको नजिकको भित्री सर्कलको घेराभित्रको तिनजना चेलाहरूमध्येको एउटा चेला, अन्तको समयमा जब उसको जीवन कठिनाइ आयो, उसले आफ्नो जीवन निकै फुटनी लगायो, तर उसले यसुको वचनलाई पनि ध्यान दिएन र परिणामस्वरूप उसले यसुलाई इन्कार गर्यो। तरै पनि जब पत्रुसले आफ्नो पाप प्रस्ताव गरे, जब पत्रुसले आफ्नो पाप प्रस्ताव गरे, यसुले क्षमा गर्नुभयो, उसलाई आफ्नो प्रेरितीय सेवकाईमा पुनर्स्थापित गर्नुभयो। तर यो द स्कोरियत जसले आफ्नो पाप प्रस्ताव गरेन, निर्णय आफ्नो हातमा लियो, आफैले न्याय गर्यो र ऊ आत्महत्या गरेर मर्यो, यो उदा स्कोरियत। र पत्रुसको पापमा कसको पाप ठुलो थियो? त्यसले स्वर्ग राख्दैन, कसले प्रस्ताव गर्यो त्यसले स्वर्ग राख्छ। यस बिहानी तपाईँ एक महान पापी हुनुहुन्छ होला, जब तपाईँले आफूलाई हेर्नुहुन्छ यस बिहानी तपाईँ एक महान पापी हुनुहुन्छ होला। तर खुसीको कुरा तपाईँले सुन्नुहोस् कि ख्रिस्ट झनै महान मुक्तिदाता हुनुहुन्छ। यु मे बी अ ग्रेट सिनर दिस मर्निङ, बट क्राइस्ट इज ग्रेटर सेभियर। आउनुहोस् हामी प्रार्थना गरौँ।